Alhamdulillah, nahmaduhu wa nasta'inuhu wa nastaghfiruhu wa nu'minu bihi wa natawakkalu alayhi wa na'udhu billahi min shururi anfusina wa min sayyiati a'malina wa na'udhu billahi min shururi anfusina wa min sayyiati a'malina man yahdihillahu fala mudilla lahu wa man yudlilhu fala hadiya lahu wa nashhadu an la ilaha illallahu wahdahu la sharika lahu ونشهد أن سيدنا ومولانا محمدًا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليمًا كثيرًا كثيرًا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والذين جاءوا من بعدهم يقولون ربنا اغفر لنا ولإخواننا الذين سبقونا بالإيمان ولا تجعل في قلوبنا غلا للذين آمنوا إنك رؤوف رحيم وقال النبي صلى الله تعالى عليه وسلم لخادمه أنس رضي الله تعالى عنه يا بني إن قدرت أن تصبح وتمسي وليس في قلبك غش لأحد فافعل ثم قال يا بني إن ذلك سنتي ومن أحب سنتي فقد أحبني ومن أحبني كان معي في الجنة وقال النبي صلى الله تعالى عليه وسلم المسلم أخو المسلم لا يظلمه ولا يخذله ولا يحقره التقوى هاهنا يشير إلى صدره ثلاث مرار بحسب امرئ من الشر أن يحقر أخاه المسلم كل المسلم على المسلم حرام دمه وماله وإرزه اپنے قلوب کو ہر مسلمان کی طرف سے ہر قسم کے میل کچیل اور غل و غش سے پاک اور صاف رکھنا اس کی بڑی تاکید ہے۔ اللہ تبارک و تعالیٰ نے انسانوں کو اپنی نعمتوں سے ڈھانپ دیا ہے، وَأَسْبَغَ عَلَيْكُمْ نِعَمَهُ ظَاهِرَةً وَبَاطِنَةً، اللہ تعالیٰ کی بہت ساری وہ نعمتیں ہیں جو ہر ایک کو اللہ کی طرف سے دی گئی ہے۔ زندگی ہے، یہ جسم ہے، جسم کے اندر جو قوا اللہ تبارک و تعالیٰ نے ظاہری باطنی رکھے ہیں وہ ہیں، اور اسی طریقے سے یہ کائنات کی تمام چیزوں سے فائدہ اٹھانے کا بھی اللہ تبارک تعالیٰ نے ہر ایک کو موقع دیا، کسی کے لیے کوئی رکاوٹ اور پابندی نہیں ہے. کلن نمید ہاؤلائے و ہاؤلائے من عطاء ربک وما کان عطاء ربک محظورا. بھائی مسلمان ہو یا کافر، ہر ایک کو اللہ تبارک تعالیٰ کی طرف سے گویا اللہ کی ان نعمتوں اور کائنات کی ان چیزوں کے ذریعے سے فائدہ پہنچایا جاتا ہے. تو بہت سی نعمتیں تو وہ ہیں جو ہر ایک کو اللہ تبارک تعالیٰ نے عطا فرمائی، کچھ نعمتیں وہ ہیں جو اللہ تبارک تعالیٰ نے ہر ایک کو نہیں، کچھ کو دی، کچھ لوگوں کو نہیں دی، یا کسی کو زیادہ دی کسی کو کم دی. جیسے زندگی ہے وہ تو ہر ایک کو ملی ہے، جسم ہر ایک کو ملا ہے. ہمارے جسموں میں جو اللہ تبارک تعالیٰ نے مختلف صلاحیتیں رکھی ہیں، قوا، آنکھیں، زبان، کان، ہاتھ، پاؤں، دل، دماغ، یہ سب اللہ تعالیٰ نے ہر ایک کو عطا فرمایا. دنیا کی نعمتیں بھی اللہ نے ایسی بنائی ہیں، آگ ہو، ہوا ہو، پانی ہو، کائنات کی ہر چیز سے ہر ایک کو اللہ تبارک تعالیٰ نے فائدہ اٹھانے کا موقع اور اجازت عطا فرمائی. کچھ چیزیں وہ ہیں جو اللہ تبارک تعالیٰ نے کسی کو دی کسی کو نہیں دی، کسی کو زیادہ دی کسی کو کم دی. مال و دولت ہے، کسی کو اللہ نے عطا فرمائی کسی کو نہیں، کسی کو زیادہ دی کسی کو کم دی. علم ہے، کسی کو اللہ نے دیا کسی کو نہیں دیا، کسی جن کو دیا ان میں بھی کسی کو زیادہ ہے کسی کو کم ہے. حسن و جمال ہے، عہدہ اور منصب ہے، بہت ساری چیزیں ایسی ہیں جو اللہ تبارک تعالیٰ نے کسی کو عطا فرمائی کسی کو نہیں. کسی کو نہیں دی وہ اس لیے نہیں، نعوذ باللہ، کہ اللہ تبارک تعالیٰ کے خزانے میں کوئی کمی تھی. وَإِن مِّن شَيْءٍ إِلَّا عِندَنَا خَزَائِنُهُ، باری تعالیٰ فرماتے ہیں ہر چیز کے ہمارے یہاں خزانے موجود ہیں. اللہ سب کو سب کچھ دے دیتے تو ابھی اللہ کے خزانوں میں کوئی کمی نہیں آتی. یہ تو اللہ تبارک تعالیٰ نے اس دنیا کو آزمائش کے لیے پیدا فرمایا. خلق الموت والحیات لیبلوکم ایکم احسن عملا، اسی آزمائش کے پیش نظر اللہ تبارک تعالیٰ گویا بندوں کو آزمانے کے خاطر کسی کو دیتے ہیں کسی کو نہیں دیتے. وقول شیخ سعدی رحمۃ اللہ علیہ، پدر را اصل بسیارس ولیکن پسر گرمی دارس، کہ باپ کے پاس شہد تو بہت ہے لیکن بیٹے کے مزاج میں گرمی ہے، اس لیے باپ بیٹے کو شہد دیتا نہیں، کھلاتا نہیں، کہیں نقصان نہ ہو جائے. تو گویا ہر ایک کس کو کیا دینا کیوں دینا، اس کی ساری حکمتیں اللہ تعالیٰ ہی بہتر جانتے ہیں، ہمیں اس کا پتہ نہیں. لیکن اللہ کی ان مختلف نعمتوں کی وجہ سے بندوں کے قلوب میں مختلف کیفیات پیدا ہوتی ہیں. جن بندوں کو اللہ تبارک و تعالیٰ نے نعمتوں سے نوازا ہے، کہ بھائی کسی کو اللہ نے مال دیا، علم دیا، تقویٰ اور طہارت دی، اور جو ہے عہدہ اور منصب دیا، حسن اور جمال دیا، بہت پتہ نہیں کیا کیا اللہ تعالیٰ نے نعمت عطا فرمائی. جو صاحب نعمت ہیں وہ صاحب نعمت کے قلوب کے اندر ایک کیفیت پیدا ہوتی ہے اللہ کی اس نعمت کے نتیجے میں، کہ جس اس کے پاس چونکہ یہ چیز ہے تو جس کے پاس نہیں ہے اس کے متعلق اس کے دل میں گویا حقارت اور بے وقعتی کا خیال آتا ہے. مال کسی کے پاس ہے بہت زیادہ، اب جس کے پاس نہیں ہے اس کے متعلق وہ مال والا اس کو کیا سمجھتا ہے؟ حقیر، کم وقعت سمجھتا ہے، کہ میرے پاس مال ہے اس کے پاس مال نہیں، میرے پاس علم ہے اس کے پاس علم نہیں، میرے پاس دینداری ہے اس کے پاس دینداری نہیں، میرے پاس عہدہ اور منصب ہے اس کے پاس عہدہ اور منصب نہیں. تو گویا جو جن کو نعمتیں ملی ہیں ان کے قلوب میں ان لوگوں کے متعلق جو ان نعمتوں سے محروم ہے ایک تحقیر کا، بے وقتی کا جذبہ پیدا ہوتا ہے. اور جن کے پاس نعمتیں نہیں ہیں ان کے قلوب میں ان اصحاب نعمت کے متعلق جو ہے حسد کا گویا جذبہ پیدا ہوتا ہے، یہ خیالات ہیں ان کو یہ کائی کو دیا اللہ تعالیٰ نے، اس کو علم کائی کو دیا، اس کو دولت کائی کو دی، اس کے پاس سے یہ چھن جانی چاہیے. یہ کہلاتا ہے حسد، کسی کی نعمت دیکھ کر کے دل کے اندر جلنا اور کوڑنا اور یہ تمنا کرنا کہ یہ نعمت اس کے پاس سے چھن جائے، ہٹ جائے۔ تو گویا دونوں آزمائشوں میں ہیں، جس کے پاس ہے وہ بھی آزمائش میں ہے، جس کے پاس نہیں ہے وہ بھی آزمائش میں۔ لیکن شریعت مطہرہ جو ہے نہ تو اصحاب نعمت کو اس بات کی اجازت دیتی ہے کہ جن لوگوں کے پاس وہ چیز نہیں ہے اس کو کیا سمجھیں، کمتر اور حقیر سمجھیں، اور نہ ان لوگوں کو جو ان نعمتوں سے محروم ہے اس بات کی شریعت اجازت دیتی ہے کہ وہ جن کے پاس نعمتیں ہیں ان کے متعلق دل میں یوں سوچیں کہ یہ نعمت ان کے پاس سے چھن جائے۔ نہ تحقیر کی اجازت دیتی ہے، نہ حسد اور کینہ کی اجازت دیتی ہے۔ شریعت کہتی ہے بھائی آپ کے ساتھ اللہ تعالیٰ نے جو معاملہ کیا، آپ اپنے طور پر، ہر مسلمان کے لیے ضروری ہے کہ وہ کسی بھی صاحب ایمان کی حقارت اور بے وقتی اپنے دل میں ہرگز نہ لائے، نہ تو اس کی دینی کمزوری کی وجہ سے، نہ دنیاوی بدحالی کو بھانپ کر۔ یہ سامنے والے کی حقارت اور بے وقتی جو ہے ان دو سببوں کی وجہ سے آتی ہے، دینی کمزوری کی وجہ سے، یعنی ہم کو اللہ نے علم دیا، ہم نمازیں پڑھتے ہیں، اللہ کی عبادت کرتے ہیں، تو اب جو آدمی بے نمازی ہے اس کے متعلق ہمارے دل میں حقارت اور بے وقتی کا جذبہ ہے، نماز ایسا ہے وہ اس کی ہماری نگاہوں میں کوئی حیثیت نہیں۔ تو دینی کمزوری کی وجہ سے بھی حقارت اور بے وقتی کرنے کی شریعت اجازت دیتی نہیں۔ کسی گناہ کا ارتکاب کسی نے کیا ہے نا، تو اس کے اس گناہ کو دیکھ کر اس کو کم وقت مت سمجھو۔ حضرت ابو دردا رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ بھائی تم نے اس کو، بلکہ اس کو گناہ میں دیکھ کر اپنے آپ کو قصوروار سمجھو کہ میں نے اللہ کے اس بندے کو اس گناہ سے نکالنے اور نیکی کی راہ پر لانے کے لیے کیا محنت کی، میں نے کیا کیا، تو اب مجھے کیا حق پہنچتا ہے اس بنیاد پر میں اس کی حقارت کو اپنے دل کے اندر لاؤں۔ تو دینی کمزوری کی وجہ سے بھی شریعت حقارت کا کسی کو حقیر سمجھنے کی اجازت دیتی نہیں۔ بخاری شریف کے اندر ہے، حضرت عمر رضی اللہ تعالیٰ عنہ کی روایت ہے کہ ایک صحابی تھے جن کا نام تھا عبداللہ اور ان کا لقب تھا حمار۔ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کو ہنسایا کرتے تھے، بعض ایسے ہوتے ہیں، بعض روایتوں میں نعیمان بھی نام آتا ہے، بعض کہتے ہیں یہ ایک ہی ہیں، بعض کہتے ہیں الگ الگ ہیں، نعیمان ہی کے متعلق ہے کہ بھائی کوئی قافلہ جب مدینہ منورہ میں آتا تھا، کوئی جو ہے وہ گھی یا شہد وغیرہ، تو اس سے خرید کر وہ لا کر نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی خدمت میں ہدیے کے طور پر پیش کرتے تھے۔ پھر اس کے بعد وہ جس نے ان کے ہاتھ یہ بیچا تھا وہ قیمت وصول کرنے کے لیے ان کے پاس آتا، تو اس کو لے کر حضور کے پاس جاتے، یا اللہ کے رسول اس کی قیمت ادا کر دی۔ حضور نے فرمایا تم نے مجھے ہدیے میں نہیں دیا تھا، کہ اللہ کے رسول میرے جی میں بہت تمنا ہوئی کہ آپ یہ شہد یا یہ گھی نوش فرمائیں، لیکن میرے پاس جو ہے طاقت نہیں تھی، میں نے سودا تو کر دیا۔ حضور مسکرا کر بھائی دے دو اس کی قیمت۔ تو بہرحال حضور کو ہنسایا کرتے تھے۔ جب شراب کی حرمت نازل ہوئی تو وہ تو بڑی تعداد اکثریت حضرات صحابہ کی وہ تھی کہ ایک ہی لمحے میں انہوں نے اس شراب کو کیا کر دیا، چھوڑ دیا۔ ورنہ جو آدمی ایسی کسی چیز کا عادی ہوتا ہے اس کے لیے اس کا چھوڑنا کوئی آسان کام نہیں ہے، لیکن حضرات صحابہ کے ایمان کی قوت کی علامت بات تھی کہ انہوں نے اسی وقت سمجھو پی رہے تھے، ابھی ہوٹوں کے ساتھ لگا تھا اور نکال کے پھینک دیا۔ لیکن بہرحال کچھ ایسی تباہیں بھی ہوتی ہیں۔ چنانچہ یہ جو عبداللہ جن کا نام تھا، حمار جن کا لقب تھا، اور نبی کریم صلی اللہ علیہ وسلم کو ہنسایا کرتے تھے، شراب کی حرمت کے بعد بھی ان سے جو ہے یہ ہوا کہ انہوں نے اسی غفلت کی وجہ سے شراب پی، نبی کریم صلی اللہ علیہ وسلم کے پاس لائے گئے۔ چونکہ شراب جب حرام کر دی گئی تو اس کے پینے پر شریعت کی طرف سے سزا مقرر کی گئی کہ ان کو کوڑے لگائے جائیں، 80 کوڑے ایک سزا ہے شرب خمر کی۔ چنانچہ وہ لائے گئے، کوڑے ان کے اوپر سزا جاری کی گئی. پھر ایک اور موقع پر دوبارہ سہبارہ لائے گئے. بخاری شریف ہی کی روایت ہے کہ اس طرح لانے پر ایک تیسری چوتھی مرتبہ جب اس طرح اسی جرم میں ان کو لایا گیا اور ان کے اوپر یہ حد اور سزا جاری کی گئی تو ایک آدمی کی زبان سے مجلس میں سے یہ جملہ نکلا، اللہم لعنہ ما اکثر ما یوتا بہ، کہ اللہ اس کے اوپر لعنت بھیج، کتنی مرتبہ اس آدمی کو اس طرح شراب پینے کے جرموں میں حضور کے پاس لایا جاتا ہے اور سزا جاری کی جاتی ہے. نبی کریم صلی اللہ علیہ وسلم کے گوش مبارک میں جب یہ جملہ پہنچا تو حضور صلی اللہ علیہ وسلم نے فرمایا، لا تلعنوہ واللہ ما علم انہ یحب اللہ ورسولہ، لعنت مت بھیجو، اللہ کی قسم جیسا میں جانتا ہوں، میرے علم میں ہے، یہ آدمی اللہ اور اس کے رسول کے ساتھ محبت کرتا ہے. تو خالی کسی گناہ میں مبتلا دیکھ کر اپنے آپ کو افضل سمجھ لینا، فلا تزکو انفسکم ہوا عالم بمن اتقا، کس کے دل میں اللہ کا کتنا ڈر ہے اور تقویٰ ہے وہ تو اللہ ہی بہتر جانتا ہے. تقویٰ ناپنے کا کوئی تھرمامیٹر کسی کے پاس بھی نہیں ہے، وہ اللہ ہی بہتر جانتا ہے. یا ایھا الناس انا خلقناکم من ذکر و انثی وجعلناکم شعوبا و قبائل لتعارفوا ان اکرمکم عند اللہ اتقاکم، کہ ہم نے ایک مرد اور ایک عورت سے آپ تم لوگوں کو پیدا کیا، تمہارے مختلف خاندان اور قبیلے بنائے، اور یہ کوئی فخر کرنے کے لیے نہیں بلکہ آپس کے تعارف اور پہچان کے لیے. اصل جس کی بنیاد پر اللہ کے ہاں اس کا مقام اونچا ہو سکتا ہے وہ تو ہے تقویٰ. ان اکرمکم، تم میں سب سے زیادہ عزت والا اللہ تعالیٰ کے ہاں وہی ہے جو سب سے زیادہ تقوی والا ہوں. اسی لیے حضور نے وہ جو روایت المسلم و اخو المسلم، حضور صلی اللہ علیہ وسلم فرماتے ہیں کہ مسلمان مسلمان کا بھائی ہے، لا یظلمہ، اس اخوت اسلامی کا تقاضا ہے کہ وہ اس کے ساتھ ظلم اور زیادتی حق تلفی، اس کا کوئی حق مارے گا نہیں، ولا یخذلہ، اس کو بے یار و مددگار نہیں چھوڑے گا، مدد کی ضرورت آئے ہوگی فوراً مدد پیش ہے، ولا یحقرہ، اور اس کو حقیر نہیں سمجھے گا. آگے حضور فرماتے ہیں التقویٰ ہا ہونا یشیر و الاس، نبی کریم صلی اللہ علیہ وسلم نے اپنے سینہ مبارک کی طرف اشارہ کر کے تقویٰ یہاں ہے، تین مرتبہ تقویٰ یہاں ہے، تقویٰ یہاں ہے، گویا تقویٰ کس کے دل میں کتنا ہے اس کو اللہ کے علاوہ اور کوئی جانتا. بے حسب امرئ من الشر ان یحقر اخاہ المسلم، ایک مسلمان کی برائی کے لیے اتنا کافی ہے کہ وہ اپنے مسلمان بھائی کو کیا سمجھے، حقیر سمجھے. کسی کی بھی حقارت بے وقعتی اپنے دل میں آنی نہیں چاہیے. ولولا فضل اللہ علیکم، واقعہ حیف کا جب پیش آیا تھا اس موقع پر جو آیتیں نازل کی گئی، ولولا فضل اللہ علیکم ورحمتہ ما زکا منکم من احد ابدا ولکن اللہ یزکی من، جو لوگ اس واقعے میں منافقین کی رشہ دوانیوں اور ان کے غلط پروپیگنڈے کی وجہ سے مبتلا ہو گئے تھے اور انہوں نے بھی گویا اس تہمت میں حصہ لیا، ان پر حد بھی جاری کی گئی، لیکن ان کے متعلق باری تعالیٰ فرماتے ہیں کہ بھائی یہ اس گناہ میں پھنس گئے اور تمہاری اللہ نے حفاظت کی تو اس کی وجہ سے اترائیو مت، غرور میں مت آنا. ولولا فضل اللہ علیکم ورحمتہ، اگر اللہ کا فضل اور اس کی رحمت تمہیں شامل حال نہ ہوتی، ما زکا منکم من احد ابدا، تم میں سے کوئی کبھی بھی نیک بن سکتا نہیں تھا، اپنے آپ کو گناہ سے بچا سکتا. کتنی بڑی تاکید، اہل علم جانتے ہیں، ما نکرا نفی کے ما تحت اور پھر ابدا کے ذریعے سے اس کو اور زیادہ موقت کر دیا گیا، ما زکا منکم من احد ابدا، تم میں سے کبھی بھی کوئی نیک بن سکتا نہیں تھا، ولیکن اللہ یزکی، اللہ جسے چاہے نیک کام کرنے کی. تو میں اور اگر آپ نماز پڑھتے ہیں، قرآن پڑھتے ہیں تو اس پر اترانے کی ضرورت نہیں، اللہ نے توفیق دی، ہم نے نماز پڑھ لی، وہی اللہ توفیق چھین لے تو معلوم نہیں کہاں کہاں آدمی جا پڑتا ہے، کیسی جو ہے غلاظتوں کا شکار ہوتا ہے، ہم تصور بھی نہیں کر سکتے. یہ تو اللہ کا فضل، جو کچھ بھی ہے اللہ کا فضل ہے. دو رکعت پڑھنے کی توفیق ملی ہے, دو حرف علم کے اللہ نے دیے ہیں, تو یہ اللہ کا کیا ہے؟ فضل ہے. اتنی نہ بڑا پاکی دامن کی حکایت, دامن کو ذرا دیکھ, ذرا بندے قبا دیکھ, گویا بہت زیادہ پھولنے اور اترانے کی ضرورت نہیں ہے. سمجھ میں آیا کہ نہیں؟ اللہ ہی کے دینے سے یہ سب کچھ ملا ہے. اس لیے گویا دینیت, دینی نعمت, عام طور پر دیکھو جو جن لوگوں کے پاس دنیاوی نعمتیں ہوتی ہیں نا, وہ غرور اور فخر تکبر کا شکار ہو کر دوسروں کو حقیر سمجھتے ہیں. جن کے پاس دینی نعمتیں وہ بھی, بلکہ وہ اور زیادہ. یہاں آئے نا ہم, یہاں چند دن رہے, تو یہ دو رکعت پڑھنے کے بعد پتہ نہیں کس کس کو ہم نے کیسا سمجھ لیا اور اپنے آپ کو کون سے ساتویں آسمان کے اوپر پہنچا دیا. میں نے اس وقت بھی کہا تھا, ایک ضعیف روایت کے مطابق شیطان نے تو 700,000 سال تک اللہ کی عبادت کرنے کے بعد کچھ غرور آیا اس کو, اور ہم تو 7 گھنٹے بھی کرتے نہیں, اور پتہ نہیں کس کیسے کیسے غرور کے اندر مبتلا ہو جاتے ہیں. تو بہرحال یہ شریعت اس کی اجازت نہیں دی. ایک مومن کی اللہ کے ہاں بہت زیادہ عظمت اور قدر و قیمت ہے. کسی حال میں اس کے اوپر ہم جو ہے حملہ نہیں کر سکتے, اس کو نشانہ نہیں بنا سکتے. ابن ماجہ میں حضرت عبداللہ ابن عمر ابن عاص رضی اللہ تعالیٰ عنہما کی روایت ہے کہ میں نے دیکھا کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کعبۃ اللہ کا طواف کر رہے ہیں, اور طواف کے دوران کعبہ کو خطاب کرتے ہوئے کہتے ہیں, ما اطیبو کے وما اطیب حرمتوں کے وما اعظموں کے وما اعظم حرمتوں کے والذی نفس محمد بیدیہ لحرمت المومن اعظم عند اللہ من حرمتہ دمہ و مالہ و عرضہ. اے کعبہ تو کیسا پاکیزہ ہے, اور کیسی پاکیزہ ہے تیری خوشبو, اور کیسا عظمت والا ہے, اور کیسا عظمت والا ہے تیرا درجہ. لیکن قسم اس ذات کی جس کے قبضہ قدرت میں محمد کی جان ہے, ایک مومن کی عظمت اور بڑائی اللہ کی نگاہوں میں تجھ سے بڑھ کر, اس کی جان کی بھی, اس کے مال کی بھی, اور اس کی عزت اور آبرو کی. اللہ تعالیٰ کے یہاں بہت اونچا مقام ہے مومن کا. کسی بھی مومن کو حقیر سمجھنا بحسب امرئ من الشر. حضور فرماتے ہیں کہ ایک آدمی کی برائی کے لیے اتنا, یہ مسلم شریف کی روایت ہے, روایتوں میں آتا حضرت عمر رضی اللہ تعالیٰ عنہ کی طرف سے حضرت ابو موسیٰ اشعری رضی اللہ تعالیٰ عنہ بصرہ کے گورنر تھے, کچھ لوگ ان کے پاس گئے وفد کی شکل میں. ان جانے والوں میں کچھ تو وہ تھے جو عربی النسل تھے, یعنی خالص عربی تھے, کچھ وہ تھے جو موالی یعنی عجمی تھے, ایمان لائے تھے آزاد شدہ. تو حضرت ابو موسیٰ اشعری رضی اللہ تعالیٰ عنہ نے دونوں کے ساتھ یکساں سلوک کرنے کے بجائے جو عربی النسل تھے ان کے ساتھ اعزاز و اکرام کا معاملہ ان موالی کے مقابلے میں زیادہ کیا. تو حضرت عمر رضی اللہ تعالیٰ عنہ کو جب پتا چلا, انہوں نے ان کو خط لکھا اور یہ روایت لکھی کہ حضور صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, المسلم اخ المسلم, اور آگے بحسب امرئ من الشر ان یحقر اخاہ المسلم. ایک مسلمان کی برائی کے لیے اتنا کافی ہے کہ وہ اپنے مسلمان بھائی کو کیا سمجھے؟ حقیر سمجھے. ہمیں حقیر, کسی کو بھی حقیر سمجھنے کی شریعت ہمیں اجازت نہیں دیتی. خدا نہ خواستہ ایسا خیال اگر غیر اختیاری طور پر آ جاوے نا, تو فوراً اللہ کی طرف رجوع کر کے توبہ کرو, استغفار کرو, ورنہ پتہ نہیں کیسی کیسی آزمائشوں میں مبتلا ہونے کی نوبت آئے گی. کسی کا ظاہری حلیہ دیکھ کر, ظاہری حالت دیکھ کر کوئی فیصلہ نہیں کیا جا سکتا. نبی کریم صلی اللہ علیہ وسلم کا ارشاد ہے, رب اش اشا اکبر مدفوئن عن الابواب لو اقسم علی اللہ لابر رہو. بہت سے ایسے لوگ جو پراگندہ بال, میلے کچیلے کپڑے والے, کسی کے گھر کے دروازے پر جاویں تو وہ دھکا دے کے نکال دے گا, لیکن اللہ تعالیٰ کے یہاں اس کا مقام اتنا بلند ہے کہ اگر اللہ کا نام لے کر کسی بات پر قسم کھا لے تو اللہ تعالیٰ اس کی قسم کو پورا کر کے رہیں گے. حضرت انس رضی اللہ تعالیٰ عنہ کے ایک بھائی تھے, برا ابن مالک, یا انس ابن مالک جو حضور کے خادم ہیں, برا ابن مالک, تو ان کے متعلق ایک مرتبہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا, रुब्बा शाशा अकबरा जी तिमरैन तम्बू अनहु आयुन नास लव अक्समाल अल्लाह ला बरहु मिनहुम बरा उब्न मालिक। ये बहुत से जो है परागंदा बाल, मैले कुचेले कपड़े वाले, मामूली दो चदरिया उनके जिस्मों पर ऐसी है जिनके देखकर लोगों की निगाहें हट जाती हैं। किसी का अच्छा लिबास हो ना तो निगाह जम जाती है उसके ऊपर, और ऐसा हो तो फौरन आंख पड़ते आदमी अपनी निगाह को हटा। तंबू अनहु आयुन नास, लोगों की आंखें गोया वहां टिकती नहीं है, लेकिन कहते हैं अल्लाह ताला के यहाँ उनका मकाम ऐसा है कि अगर वो किसी बात पर कसम खा लें तो अल्लाह उसको पूरा करके रहेंगे। उनमें से बरा इब्ने मालिक भी हैं, बड़े छरेरे बदन के थे, देखने में बहुत मामूली नजर आते थे। हजरत उमर रदी अल्लाह ताला के दौरे खिलाफत में एक इलाके में इस्लामी लश्कर जो है काफिरों के जो है वो किले का मुहासरा किए हुए था, और एक तवील अरसा गुजरने के बावजूद वो फतह नहीं हो रहा था। लोग जो है उसकी वजह से आजीज आ गए, इन्हों ये भी थे उसमें, लोगों ने इनको पकड़ लिया, कहा देखो तुम्हारे मुतालिक हुजूर ने फरमाया है लव अक्सम अल्लाह है लाबर रहू और मिनहुम बरा इब्न मालिक, आज तो आपको दुआ करनी है कि अल्लाह ताला ये किला क्या कर दे, फतह कर दे। लोगों ने जब पकड़ ही लिया तो इन्होंने दुआ की कि अल्लाह ये किला फतह करवा दे, इन काफिरों के हाथों को हमारे हाथों में दे दे, यानी कैद कर दे, और मुझे तेरे हबीब से मिला दे। हुआ, जंग हुई और इन्होंने भी बड़ी बहादुरी का मुजाहरा किया, लेकिन ये शहीद हो गए, किला फतह हो गया। तो बहरहाल कहने का हासिल ये कि जाहिरी हुलिया देखकर किसी के मुतालिक कोई फैसला नहीं मत करना कभी भी। बुखारी शरीफ में हजरत सहल इब्ने साद साइदी रदी अल्लाह ताला अन्हु की रिवायत है कि हम लोग बैठे हुए थे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में, एक जो है बड़ा जो है ऊंचे इसका तबके का आदमी वहां से गुजरा, तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने उन बैठे हुए लोगों से पूछा मा तकूलू नफियाजी, इसके मुतालिक तुम क्या कहते हो, तुम्हारी राय क्या है? तो नबी साहबा जो मौजूद थे उन्होंने या रसूलल्लाह हरीयुन इन खतबा युन कहा व इन शफा युशफा व इन शफा युशफा व इन काला युस्तमा, ये अल्लाह के रसूल ये आदमी इस लायक है कि किसी के यहाँ पैगाम निकाह भेजे तो कोई उसके पैगाम निकाह को रद्द नहीं करेगा, लोग फौरन जो है उसका पैगाम निकाह कबूल, अपनी छोकरी उसको दे देंगे, ना नहीं कहेंगे, और किसी की सिफारिश करे तो उसकी सिफारिश क्या कर ली जाएगी, कबूल कर ली जाएगी, और कोई बात कहे तो लोग कान लगाकर उसको जी हुजूर फरमाइए क्या इरशाद है, सर झुकाकर उसकी बातें सुनेंगे। हो गई बात, थोड़ी देर के बाद एक आम मुसलमानों में से मुसलमान एक सहाबी वहां से गुजरे, हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया इनके मुतालिक क्या कहते हो, तो वही तो जहन था, सहाबा ने अर्ज किया कि अल्लाह के रसूल ये हरियुन इन खतबा अल्लाह युन कहा व इन शफा अल्लाह युशफा व इन काला अल्लाह युस्तमा, ये आदमी इस लायक है कि किसी के यहाँ अगर पैगाम निकाह भेजे तो कोई भी उसके पैगाम को कबूल नहीं करेगा, सब रिजेक्ट कर देंगे, किसी की सिफारिश करे तो कोई भी उसकी सिफारिश को कबूल नहीं करेगा, और कोई बात कहेगा कोई उसकी बात की तरफ कान नहीं धरेगा, वो भी मुसलमान ये भी मुसलमान, वो कोई गैर मुस्लिम नहीं था, वो गैर दोनों, बल्कि बाद रिवायतों से आता है कि वो बड़े इसमें से थे, बड़े लोगों में से थे मुसलमान। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ये उन जैसे जमीन भर करके हों उनसे बेहतर है। अल्लामा अनवर शाह कश्मीर रहमतुल्लाह अलैह फरमाते हैं ऐसा मुबालगा हदीस में मेरी नज़र से नहीं गुजरा। तो बहरहाल देखो ये ज़ाहिरी शक्ल व सूरत, तो ज़ाहिरी शक्ल व सूरत की वजह से किसी को हकीर न समझा जाए। हज्जतुल वदा के मौके पर तबकात इब्ने साद के अंदर लिखा है, अल्लामा मोहम्मद इब्ने साद साहिब तबकात बयान फरमाते हैं कि हज्जतुल वदा के मौके पर मैदान अरफात में नवी ज़िलहिज्जा को आफ्ताब ग़ुरूब हो गया और अब जो है अरफात से निकलने का वक्त आ गया। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम अपनी ऊंटनी पर सवार हो गए, लेकिन अभी चल नहीं रहे हैं, ऐसा मालूम होता है किसी का इंतजार है। हजरत उसामा रदी अल्लाह तआला अन्हु, जो हुजूर सल्लल्लाहु अलैहि वसल्लम के लाडले हजरत ज़ैद इब्न हारिसा के बेटे थे, वो आम तौर पर हुजूर उनको अपने साथ सवारी के ऊपर बिठाया करते थे। वो इत्तेफाक से उस वक्त ऐन चलने के वक्त अपनी हाजत की वजह से कहीं चले गए थे, तो उनके इंतजार में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ऊंटनी पर सवार हैं और खड़े हैं। उस वक्त यमन के शाही घराने के कुछ लोग नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के पास भी थे, वो भी सोच रहे हैं जैसे कोई बड़े आदमी के साथ लोग हों और वो नहीं चल रहा, लोग भाई क्यों नहीं चलते होंगे। तो इतने में हजरत उसामा रदी अल्लाह तआला अन्हु जो कहीं गए हुए थे आ गए, उन्होंने देखा है कि एक सांवला छोकरा, चपटी नाक वाला जो है ना, घुंघरियाले बाल वाला, बस हुजूर ने उनको अपने पीछे सवार कराया और आपने आप रवाना हुई। वो ये मंजर देख कर वो कहने लगे कि इनकी वजह से, नाक बहु चढ़ा कर वो आपस में कहने लगे, इनकी वजह से हमको क्या करना पड़ा था, रुकना पड़ा था। हजरत उरवा इब्ने जुबैर जो अकाबिर ताबीन फुकाए सबा में से हैं, वो फरमाते हैं कफर अहलुल यमन मिन अजल ज़ा, कि यमन वाले इस जुमले की वजह से कुफ्र का अंदर मुब्तला हुए। ये मोहम्मद इब्ने साद साहिब तबकात कहते हैं कि ये रिवायत जब मेरे इल्म में आई तो मैंने अपने उस्ताद यजीद इब्ने हारून, तो बहुत बड़े मुहद्दिस हैं, बुखारी में भी उनकी रिवायतें हैं, तो वो का मैंने उनसे पूछा इस जुमले का क्या मतलब, तो उन्होंने जवाब में फरमाया कि नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की वफात के बाद इर्तिदाद का जो फितना फैला और उसकी वजह से बहुत से लोग जो है ईमान छोड़कर कुफ्र का शिकार हुए, यमन के बहुत से लोग जो है इस फितने में मुब्तला हुए थे उनके इस जुमले की वजह से। वाह, बड़ा खतरनाक मसला है, किसी की तहकीर जो है दिल में ना, किसी की जाहिरी शक्ल सूरत चेहरे से देख के हम फैसला नहीं करेंगे कि अल्लाह के उसका क्या मकाम है, शमाइल के अंदर है। एक सहाबी थे हजरत ज़ाहिर रदी अल्लाह तआला अन्हु, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से बड़ी मोहब्बत फरमाते थे, देहात के रहने वाले, जब देहात से आते थे तो देहात की चीज़ें घी दूध सब्जी वगैरह नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के लिए हदिये के अंदर लाते थे, और जब वापस जाते थे तो देहात वालों को जिन चीज़ों की ज़रूरत होती है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम खरीद फरमा कर उनको दे दिया करते थे। हुज़ूर फरमाते थे कि ज़ाहिर हमारा देहात है और हम उनका शहर हैं, यानी एक देहात वाले को शहर की जिन चीज़ों की ज़रूरत होती है हम वो उनकी ज़रूरत पूरी करते हैं, और एक शहर वाले को देहात की जिन चीज़ों की ज़रूरत होती है वो हमारी इस ज़रूरत को पूरा करते हैं। शमाइल में है कि एक मरतबा वो देहात से आए थे कुछ सामान लेकर बेचने के लिए, तो बाजार में बेचने के लिए बैठे हुए हैं और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम तशरीफ लाए, उनको मालूम नहीं पीछे से जाकर हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने उनकी कौली भर ली, वो दोस्तों ने पकड़ लेते दबा देते हैं, हुजूर ने इस तरह कर लिया। अब उनको पता नहीं कि कौन है, कहने लगे अभी कौन है, छोड़ो छोड़ो, और छोड़ो छोड़ो कहते हुए कंखियों से देख रहे हैं कौन है, पता चला कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम हैं, तो फिर तो जो है वो अपनी कमर को हुजूर के सीने मुबारक के साथ और ज़्यादा मिलाने की कोशिश की। हुजूर ने देख महसूस फरमा लिया कि पहचान लिया, तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मन यश्तरी मिन्नी हाज़ा लब, इस गुलाम को कौन मुझसे खरीदेगा। तो उस पर इन्होंने अर्ज किया कि अल्लाह के रसूल इज़न ला तजिदुनी का सिदन, कि अगर आप बहसियत गुलाम के मुझे बेचना चाहेंगे तो बहुत कम कीमत पाएंगे, चूंकि वो बदसूरत थे और जो कहा मेरी कोई कीमत ज्यादा नहीं आएगी। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया इन्नक इंदल्लाह लस्त बिकासिदीन, अल्लाह के यहाँ तुम कम कीमत नहीं हो। तो बहरहाल जाहिरी शक्ल सूरत देख कर फैसला करना जो है ना, किसी की माली के हालत की कमजोरी देख कर फैसला करना, शरीयत इसकी इजाजत देती नहीं। इमाम गजाली रहमतुल्लाह अलैह फरमाते हैं कि किसी ने अल्लाह के बंदों में से किसी एक के मुकाबले में भी अपने आप को बेहतर समझा तो अपनी हिमाकत से उसने अपने आमाल जाये कर दिए। हज़रत थानवी रहमतुल्लाह अलैह फरमाया करते थे कि मैं हर मुसलमान को फिलहाल और हर गैर मुस्लिम को फिल माल अपने से बेहतर समझता हूँ। फिलहाल यानी इस वक्त तो साहिब ईमान है तो ईमान की दौलत से माला माल है, अब अंदरूनी कैफियत अल्लाह बेहतर जानता है मुझसे। और जो काफिर है भले कुफर में है, हो सकता है आइंदा अल्लाह उसको ईमान की तौफीक अता फरमाए। अल्लामा मनावी रहमतुल्लाह अलैह ने बाज़ अहले मारिफत आरिफीन की नसीहत नकल की है कि अल्लाह के बंदों में से किसी को भी हकीर मत समझो, अल्लाह के बंदों में से किसी को भी हकीर मत समझो। अल्लाह तबरक तआला ने बवक्ते तखलीक यानी उसको पैदा करते वक्त तो उसको हकीर नहीं समझा, अपनी तवज्जो और इनायत उसकी तरफ अल्लाह ने मुल्तफित, अल्लाह ने उसको अपनी ध्यान दिया और वजूद बख्शा, तभी तो वजूद में आया ना। गोया उसका वजूद में आना पैदा होना ये खुद अल्लाह की तवज्जो का उसकी तरफ क्या होना है, मुतवज्जो होना। तो जो इस गोया ये इस काबिल था कि अल्लाह ने बई अजमत व जलाल और बई किबरियाई उसकी तरफ क्या हुई, तवज्जो फरमाई। तो अब तुम कौन होते हो इसको हकीर समझने वाले, इसकी तहकीर उसके पैदा करने वाले की तहकीर है। कोई चीज किसी ने बनाई हो, कोई कपड़ा किसी दर्जी ने सिया और आप हैं ये सिया ऐसा सी, तो अब ये कपड़े की तहकीर नहीं है, किसकी है, सीने वाले की है। किसी ने कोई चीज बनाई हो, उस चीज बनी उसकी बनाई उस चीज का अगर हम मजाक उड़ाएंगे तो वो चीज का मजाक नहीं है, बनाने वाले का मजाक है। तो अल्लाह ताला ने जब इसको पैदा फरमाया तो ये तो अल्लाह की मखलूक हुई, अब इसको अगर हम हकीर समझते हैं नऊज़ु बिल्लाह तो ये उसकी उसकी तहकीर नहीं बल्कि पैदा करने वाले की। कहाँ मामला पहुंचता है, डांडे कहाँ जाते हैं, ये तो कुफर तक पहुंचाने वाली बात है। इसलिए हकीकत तो यह है कि अपने आप को इससे बहुत ज्यादा बचाने की जरूरत है। हजरत हसन बसरी रहमतुल्लाह अलैह फरमाते हैं कि एक मरतबा बसरे के अंदर आग लगी और सारे झोंपड़े जल गए, एक झोंपड़ा महफूज रखा, हालांकि उसके दाएं बाएं के सारे झोंपड़े जल गए थे। तो क्या मैंने उसके मालिक से पूछा कि आखिर तेरा झोंपड़ा काहे को बच गया, उसने कहा मैंने अल्लाह ताला को कसम दी थी कि मेरा झोंपड़ा जलना नहीं चाहिए। इसका मकाम होगा अल्लाह ताला के यहाँ, जो मकाम होगा अल्लाह ने उसकी कसम को क्या किया, पूरा किया। तो बहरहाल हमें किसी भी मोमिन के मुतालिक अपने दिल में हिकारत और बेवकती का जज्बा मां हजरत, और हम भी दूसरों के अंदर उसकी जो हम तनकीस करते हैं और उसको बदनाम करते हैं तो और ज्यादा बात हुई। हजरत ईसा अला नबीना वाली सलात वसलाम ने एक मरतबा अपने हवारियों से पूछा कि बताओ अगर तुम्हारा भाई सोया हुआ हो और उसकी नींद की हालत में हवा की वजह से उसका कपड़ा हट जाए और उसका बदन खुल जाए तो तुम उसको ढांपोगे या नहीं, ढापेंगे क्यों नहीं ढापेंगे, क्या नहीं तुम तो और ज्यादा खोलोगे। हजरत ईसा उन्होंने अर्ज किया अल्लाह के रसूल हम कैसे खोलेंगे, कहा तुम ऐसा करते हो अपने भाई की कोई बात जब सुनते हो उसके कोई ऐब कोई कमजोरी के मुतालिक तो लोगों में बढ़ा चढ़ा करके क्या करते हो उसको फैलाते हो, ये उसको नंगा करना नहीं है तो और क्या हुआ। तो हकीकत तो यह है कि ये किसी भी मोमिन की तहकीर ये बड़ी खतरनाक है, इससे अपने आप को खास तौर पर मैंने कहा कि दीनी कमजोरी, अब देखो वो शराब पीकर लाए गए थे उस पर भी हुजूर ने इजाजत नहीं दी। दुनियावी ये चेहरे की कमजोरी या उनका चेहरा हजरत उसामा का हजरत जाहिर का उस पर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम, तो ये हम लोग इन जाहिरी चीजों की वजह से हकीर समझना, भाई ये तो अल्लाह की बनावट है, अल्लाह की बनावट है। अल्लाह की इस बनावट पर हमें ऐसा जुमला या ऐसा समझने की कोई जो है इजाजत अल्लाह ताला की तरफ से नहीं है। जरूरत है इस तरह अहले ईमान की तहकीर से उनकी बेवकती से अपने आप को खास तौर पर बचाने का एहतमाम किया जाए। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इसकी बड़ी ताकीद फरमाई है। अल्लाह ने अगर हमें कोई नेमत दी, जितनी भी नेमतें हैं उन नेमतों में हमारा क्या दखल है, है? कोई दखल बहुत सी तो वो हैं जिसमें वाकयतन कोई दखल नहीं। भाई किसी को अल्लाह ने अच्छा चेहरा दिया, हसीन बनाया, अब वो हसीन किसी बदसूरत को देखकर हंसे उसको हकीर समझे, भाई क्यों तुम इसको हकीर समझते, मैं खूबसूरत ये खूबसूरती तुमने बनाई, कहा ना ये तो अल्लाह, वो खुद कहेगा इस खूबसूरती में मेरे किसी अमल को दखल नहीं है, खालिस अल्लाह की देन है। किसी की आवाज अच्छी है और दूसरे की आवाज नहीं तो वो दूसरे की जिसकी आवाज अच्छी नहीं है उस पर हंसता है, उसकी हकारत दिल में लाता है, ये ना, तो बहुत सी चीजें तो वो इसी तरह, ये दीनदारी, अल्लाह ने दीन पर अमल की हमें तौफीक अता फरमाई। दो रकात हम पढ़ लेते हैं, गुनाहों से अपने आप को अगर बचा लेते हैं, ये अल्लाह का एहसान है, इस पर हमें अल्लाह का शुक्र अदा करना चाहिए। लेकिन इसकी वजह से अल्लाह के दूसरे बंदों को फकीर समझना, उनकी बेवकती जो है दिल के अंदर लाना, शरीयत किसी हाल में भी उसकी इजाज़त नहीं देती। यही वो किब्र है जिससे मना किया। कल मैंने रिवायत बतलाई थी कि नबी एक हज़रत अब्दुल्लाह इब्न मसूद रदी अल्लाह तआला अन्हु की रिवायत बुखारी शरीफ के अंदर, ला यदखुलुल जन्नत मन काना फी क़ल्बिही मिसकालु ज़र्रतिन मिन किब्रि, कि जिसके दिल में एक ज़र्रा बराबर किब्र और तकब्बुर हो वो जन्नत के अंदर जाएगा नहीं। फ़क़ाल अर्जुन या रसूलल्लाह इन्ना रजुल युहिब्बु अन यकूना सौबुहु हसनन वमा वर नालहु हसनन, कि अल्लाह के रसूल आदमी ये पसंद करता है कि उसका कपड़ा अच्छा हो, जूता है ना, आदमी के ख्वाहिश होती है मैं अच्छे कपड़े पहनूं, अच्छे जूते पहनूं। क्या ये किब्र है? आमतौर लोग इसको किब्र समझते हैं। उसी तरह से फरमाया इन्नल्लाह जमील युहिब्बुल जमाल, अल्लाह तो जमील हैं, खूबसूरत हैं, खूबसूरती को पसंद करते हैं। अच्छा कपड़ा, अच्छा जूता पहनना और उसकी ख्वाहिश दिल में होना, ये कोई किब्र और गुनाह नहीं। अल किब्र बतरुल हक व गमतुन नास, किब्र जो है वो हक का इनकार और लोगों को हकीर समझना। अच्छा कपड़ा मैंने पहना, ये कोई किब्र, लेकिन ये अच्छे कपड़े की वजह से अगर मैं यूं समझूं कि जिसका कपड़ा मुझसे कम दर्जे का है वो मुझसे मेरे मुकाबले में क्या है, कमतर है, ये है गुनाह, ये गुनाह नहीं है। उसकी वजह से वो जो भूसा भर गया दिमाग के अंदर, उसकी मुमानत आई है। तो हकीकत तो ये है कि जो कुछ भी अल्लाह ताला ने हमें जिन नेमतों को नेमतें अता फरमाई हैं, जाहिरी बातें, उन नेमतों का शुक्र अदा करो। इन नेमतों की वजह से अल्लाह के दूसरे बंदों की तहकीर या उनके मुतालिक दिल के अंदर हसद का जज्बा ये होना नहीं चाहिए। अल्लाह ताला हम सबको इससे पाक साफ रखे। हजरत अनस रदी अल्लाह ताला अन्हु को नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने नसीहत फरमाई थी, या बुनैया इन क़दर ता अन तुस्बिहा व तुमसिया वलैस फी क़ल्बिका ग़श्शुन ली अहदिन फ़फ़ाल, ए मेरे प्यारे बेटे, अगर तुमसे ये हो सकता है कि सुबह और शाम ऐसी हालत में करो कि तुम्हारे दिल में किसी के मुतालिक कोई मैल न हो, तो ऐसा ज़रूर करो। सुम्मा क़ाल या बुनैया इन ज़ालिका सुन्नती व मन अहब्ब सुन्नती फ़क़द अहब्बनी व मन अहब्बनी काना मअय्या फिल जन्ना, ए मेरे बेटे, ये मेरी सुन्नत, मेरा तरीका है, क्या दिल के अंदर किसी के मुतालिक भी मैल कुचैल न रखना, और जो मेरी सुन्नत से मोहब्बत करेगा उसने मुझसे मोहब्बत की, और जिसने मुझसे मोहब्बत की वो क़यामत के रोज़ जन्नत में मेरे साथ होगा। गोया ये बहुत बड़ी बशारत है। हज़रत मुफ्ती शफी साहब ने मारिफुल कुरान के अंदर मुसनद अहमद के हवाले से हज़रत अनस रज़ी अल्लाह तआला अन्हु की रिवायत जिक्र की है, एक मरतबा नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम मस्जिद में तशरीफ फरमा है, सहाबा मौजूद हैं, आपने फरमाया अभी एक जन्नती आदमी दाखिल होगा। लोग मुतवज्जे हो गए, देखा एक अंसारी सहाबी जो है ताज़ा वजू किए हुए थे, पानी चेहरे से टपक रहा था, बाएं हाथ में चप्पल लिए हुए दाखिल हुए। देख लिया लोगों ने, दूसरे दिन फिर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने यही जुमला इरशाद फरमाया, और दूसरे दिन यही सहाबी इसी हयत में आए। तीसरे दिन भी ऐसा ही हुआ। तीन दिन तक जब ये हुआ तो उस मजलिस में हजरत अब्दुल्लाह इब्न अमर इब्न आस रदी अल्लाह तआला अन्हुमा भी थे, उनके दिल में ख्याल आया कि इनके मुतालिक हुजूर जो है इतने ये बात बार बार क्यों फरमा रहे हैं। मजलिस से निकलने के बाद उनसे कहा कि मेरी किसी वजह से अपने घर वालों से नाराज़गी है, मैं चाहता हूँ कि तीन दिन के लिए घर से बाहर रहूँ, क्या तीन दिन के लिए आप अपने साथ अपने घर पर मुझे रखने के लिए तैयार हैं? कहा ज़रूर, तो शिमला उनको मालूम ही था कि ऐसा क्यों कह रहे हैं। कहते हैं मैं इनके साथ गया और 24 घंटे बराबर उनके साथ रहा और उनकी निगरानी वॉच करता रहा, देखता रहा उनका कौन सा अमल है। रात को भी मैंने देखा कि बावजूद सोते हैं, सोते वक्त अल्लाह का जिक्र करते हैं, तहज्जुद में भी उठते हुए नहीं देखा, आँख खुलती है करवट बदलते हैं तो अल्लाह का जिक्र करते हैं। अलबत्ता उनकी ज़बान से कभी जो है किसी की कोई बुराई मैंने नहीं सुनी। कहा जब तीन दिन हो गए, मुझे कोई ऐसा अमल जिसकी वजह से मेरा दिल ये गवाही दे कि इस अमल की वजह से हुजूर ने उनके लिए ये बशारत फरमाई, नजर नहीं देखा। तो फिर मैंने कहा कि भाई मेरा घर वालों से कोई नाराजगी का मामला नहीं था, मैं तो दरअसल इसलिए आपके यहाँ आपके साथ आया था, लेकिन इन तीन दिनों में मैंने तो कोई ऐसा अमल देखा नहीं जिसकी वजह से मेरा दिल ये गवाही देता हो कि तो आपके इस अमल की वजह से आपके मुतालिक हुजूर ने ये बशारत सुनाई। कहा देख लिया आपने? कहा बस मैं तो मायूस होकर निकल आ रहा था, उन्होंने बुलाया। कहा एक बात है, मैं अपने दिल में किसी के मुतालिक मैल रखता नहीं, मेरा दिल पाक साफ। हजरत अबू दुजाना रदी अल्लाह तआला अन्हो बड़े जलील कदर साहबी हैं, गज़वे उहुद के मौके पर बड़ी हुजूर सल्लल्लाहु अलैहि वसल्लम के दिफा में बड़ी कुर्बानियाँ दी थी। उनके बीमारी के अंदर लोग उनके पास आए, देखा के कहने लगे, लोगों ने इनसे कहा आपका चेहरा हजरत बहुत चमक रहा है। ना जाओ, मैं कहा भाई मेरे पास तो कोई ऐसा अमल है नहीं कि जो है मैं उस पर एतमाद कर सकूँ। अलबत्ता एक बात है कि मैं फजूल बात अपनी जबान से नहीं करता और हर मुसलमान के मुतालिक अपने दिल को पाक साफ रखता हूँ। तो बहरहाल ये अपने कुलूब को इस तरह पाक साफ रखने का अहतमाम करें। वो जो दुआ आपको सूरह हश्र की वल्लदीन जाओ मिन बादिहिम हजरात मुहाजिरीन और अंसार का तज़किरा करने के बाद आगे बारी ताला फरमाते हैं, जो उनके बाद आए वो यकुलून रब्बना, उनका एक वजीफ़ा ये भी है कि अल्लाह ताला से ये दुआ करते हैं, रब्बना अग़फिर लना वल इख़वानना अल्लज़ीन सबक़ूना बिल ईमान, कि अल्लाह हमारी भी मग़फ़िरत फरमा और हमसे पहले जो लोग हमारे भाई ईमान लाए उनकी भी मग़फ़िरत फरमा। वला तजाल फी क़ुलूबिना ग़िल्लन लिल्लज़ीन आमनू, और हमारे दिलों में ईमान वालों के मुतालिक कोई मैल और कम जो है कीना वगैरह न रहे। गोया ये दुआ भी मांगनी चाहिए, इसकी अल्लाह ताला ने ताकीद फरमाई कुरान इस आयत के अंदर, और इसका एहतमाम भी करना चाहिए। अल्लाह ताला हम सबको इसकी तौफीक और सआदत अता फरमाए।